إليه يرد علم الساعة وما تخرج من ثمرات من أكمامها وما تحمل من أنثى ولا تضع إلا بعلمه ويوم يناديهم أين شركائي قالوا آذناك ما منا من شهيد وضل عنهم ما كانوا يدعون من قبل وظنوا ما لهم من محيص.
السلام عليكم ورحمة الله وبركاته. بارا نمبر 25. نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سورة حامیم سجدہ آیت نمبر 48 سے پارا شروع ہوتا ہے. قیامت کی کچھ باتیں ہو رہی ہیں. اللہ تعالیٰ نے کائنات میں پھیلی ہوئی نشانیوں سے بتا دیا کہ قیامت کا آنا کیوں مشکل لگتا ہے تم لوگوں کو. دن رات تو ایسی چیزوں کو دیکھتے ہی ہو، کس طرح ایک بیج کو پھل میں ڈھلتے ہوئے دیکھتے ہو اور ایک اسی طرح نطفے سے بچے کو بننا دیکھنا، یہ سب کچھ کیا ایک قیامت کی علامت نہیں؟ خزاں میں سب پتے اتر جاتے ہیں، بہار میں پھر کہاں سے آتے ہیں، اور زمین بنجر ہوتی ہے اور اگلی دفعہ جاؤ تو وہاں سبزیاں اگی ہوتی ہیں. یہ سب اس بات کی دلیل ہے کہ اسی طرح اللہ تعالیٰ دنیا کو مٹا کر ایک نئی دنیا بنانے پہ بھی قادر ہے. اصل بات ہے کہ تم اپنے دل کو اس بات پہ تیار کرو. پھر انسان کی طبیعت کا بتا دیا گیا آیت نمبر 49 میں کہ انسان خیر کی دعائیں تو مانگتا ہے، لیکن جب بھی زندگی میں کبھی شر یا تکلیف مصیبت آ جائے تو مایوس ہوتا ہے. حالانکہ مومن کا معاملہ اللہ کے نبی نے فرمایا کہ عجیب ہوتا ہے، خوشی میں شکر اور غم میں صبر کرتا ہے اور دونوں کا بدلہ جنت ہے. تو ہمیشہ اپنے آپ کو چیک کریں، ہم سب اپنی خوشیوں اور غموں میں سب سے زیادہ کھل کر سامنے آتے ہیں. اگر ان دونوں وقتوں میں آپ صبر تحمل کے ساتھ رہیں تو یہ ایمان کی علامت ہے، اور ان دو وقتوں میں ہی اپنے ہوش گم کر جانا، کبھی ڈپریشن میں جانا اور کبھی بالکل ہی اپنے آپ کو خوشی کے نام پہ مادر پدر آزاد کر لینا، یہ دونوں چیزیں انسان کے لیے خطرے کا الارم ہے. پھر کچھ لوگوں کی غلط فہمیاں کہ وہ دنیا میں نعمتوں کو پا کر سمجھ لیتے ہیں کہ آخرت میں بھی ہمیں ہی مل جائیں گی. حالانکہ اس دنیا میں کسی چیز کا ملنا اور آخرت میں ملنا دو مختلف چیزیں. یہاں امتحان کے لیے ملتی ہیں، وہاں انعام کے لیے ملیں گی. یہ بالکل ایسی ہے کہ ایک افسر ہے اور اس کو گورنمنٹ کوئی گاڑی دے دیتی ہے کہ آپ اس سے اپنے کام کیجئے، دفتر میں وقت پہ آئیے، پہنچیے. وہ گاڑی ملی تو صحیح، لیکن وہ دیکھیں گے کہ وہ وقت پہ آتا بھی ہے کہ نہیں. اگر وہ اس گاڑی کو بہت اچھا استعمال کرے، وقت پہ آئے، تو ہو سکتا ہے دو چار سال بعد کہہ دیں کہ اچھا اب یہ گاڑی آپ کی ہوگی، اب آپ لے لیجئے. تو پہلی دفعہ ملنا کیا تھا؟ آزمائش تھی. دوبارہ کیا ہوئی؟ انعام ہوئی. بس یہی اصول آخرت پہ بھی لگا لیجئے تو فرق ہے دونوں چیزوں میں. اللہ کرے کہ یہ فرق سمجھ آ جائے. پھر اسی کے بعد شرک کی کچھ باتیں اور ساتھ ہی کائنات میں پھیلی ہوئی نشانیوں کا تذکرہ کیا گیا. اور سورۃ الشورى، جس کا نام ہی شور ہے، جو حقیقت میں ایک مسلم ریاست کے قوانین کیا ہونے چاہیے اس کو ثابت کرتی ہے. اجتماعی زندگی میں کس طرح مشاورت اور مشورے کی ضرورت ہے، اس کا اس صورت میں ہمیں ذکر ملے گا. اس کے بعد آپ دیکھیے کہ وحی کی بات کر کے بتایا کہ اللہ کی طرف سے یہ سب آتی ہے، اور اللہ تعالیٰ کی شان ایسی ہے کہ فرشتے آسمانوں پہ بیٹھے کانپتے ہیں اور وہ زمین والوں کے حق میں بخشش کرتے ہیں. یہ بہت اہم مقام ہے کہ جب انسان توبہ کرتا ہے اور اچھے کام کرتا ہے تو اللہ تعالیٰ اپنے فرشتوں کو اس کے لیے مقرر کر دیتے ہیں جو اس کے لیے دعائیں کرتے ہیں. پھر قرآن پاک کا عربی زبان میں نازل ہونا اور مکہ اور اس کے ارد گرد والوں کو یہ میسج دینا کہ یہ کتاب ہدایت ہے، یہ انذار کے لیے ہے، یہ صرف اور صرف برکت کے لیے نہیں ہے، اس پہ غور و فکر کرو گے تو تمہاری اپنی زندگیاں بدلیں گی، ایک گروہ جنت میں اور ایک جہنم میں جائے گا. اس سے پتہ چلتا ہے کہ مجھے آپ کو چوز کرنا ہے کہ مجھے کدھر جانا ہے، ہیئر اور دیئر، جو آپ کے ساتھ نہیں وہ آپ کے خلاف ضرور ہے. کیا مطلب؟ کہ جب آپ اور میں جنت میں ہوں گے تو پھر کسی دوسری جگہ نہیں ہوں گے انشاءاللہ. اس کے بعد تمام انسانوں کے ایک دین پہ ہونے کی بات کی گئی، اور توحید وہ چیز ہے جو ساری دنیا کے لوگوں کو ایک وحدت میں پرو دیتی ہے. اختلافات ہیں، اس کو حکمت کے ساتھ ڈیل کیجئے اور اللہ پر ڈال دیجئے، اور جب کسی معاملے کو آپ نہ سمجھ سکیں تو کہہ دیجئے کہ اللہ تعالیٰ خود اس بات کو دیکھے گا. آیت 11 میں بہت خوبصورت بات ہے کہ لیس کمثلہ شیئن، کوئی اللہ کی مثال جیسا بھی نہیں، کہاں اللہ جیسا کوئی ہوگا. اور حقیقت ہے کائنات اپنے وجود کے اعتبار سے بول بول کے بتاتی ہے کوئی ہے جس نے مجھے پیدا کیا، اور اس کا ٹیسٹ کتنا اچھا ہے، اور وہ کام کتنے خوبصورت کرتا ہے. फिर इसके बाद अंबिया कराम के शरीयत को नाफिज करने की बात की गई और तफरके बाजी से बचने का हुक्म दिया गया आयत 13 में, और आयत 14 में बता दिया कि तफरके आते ही इल्म वालों के अंदर है। जब इल्म आता है तो सब हटने लगते हैं, बग़ैर इल्म की महफिलें हों, शादी ब्याह, मंगनी ब्याह हो, कोई कुछ नहीं बात करता। जहाँ दीन का नाम आएगा तो फ़ौरन एक दूसरे से बहस करना शुरू करेंगे और इस पे कट कट के अलग होने लगते हैं। आयत 15 में बता दिया गया कि आप अल्लाह से दुआ कीजिए और जैसा आपको करने का हुक्म दिया गया उस पर जम जाइए और लोगों की ख्वाहिशों पर ना चलें। और हकीकत है कि जब आप अल्लाह की तरफ नज़रें करते हैं फिर आपको इसकी ज़्यादा परवाह नहीं रहती कि लोग आपके लिए क्या कहते हैं। बस लोगों को कह दीजिए आपके अमल आपके लिए, हमारे अमल हमारे लिए। जो लोग अल्लाह ताला के बारे में झगड़े करते हैं अपनी हुज्जत को पूरा होने के बाद, ऐसे लोगों के लिए अल्लाह ताला ने अज़ाब की धमकी दी है। और साथ ही साथ आयत नंबर 20 जो आयत तदब्बुर भी है इस बारे की, मन का नजुरीदो हर सल आखिरती, जो कि आखिरत की खेती का इरादा करता है हम उसकी खेती को बढ़ा देते हैं, और जो दुनिया की खेती का इरादा करता है हम उसको उसी में से देते हैं लेकिन उसका आखिरत में कोई हिस्सा नहीं। सोच दी गई मुझे आपको, सोचिए मैं अपनी खेती में क्या डाल रही हूँ। बीज ना डालें तो फसल की उम्मीद कहाँ, बीज डालें चने का और उम्मीद रखें चावल की, ये नहीं होगा। दुनिया मिसरतुल आखिरा, हदीस में भी यही मफहूम है कि दुनिया आखिरत की खेती। तो हर एक सोचे क्या मैं सही चीज़ डाल रही हूँ। और दूसरी बात यह कि अगर आप अपनी बजाय दूसरे की ज़मीन में बीज डाल दें तो भी आपको कुछ नहीं मिलेगा। ये मिसाल है उन लोगों की जो रियाकारी और दिखावे के लिए अपनी नेकियां करते हैं और दूसरे लोगों को शो ऑफ करते हैं। अब देखिए मोमिन अपनी नेकियों को ऐसे छुपाता है जैसे कोई भी शख्स जिसने एग्जीबिशन करनी हो तो वो पहले अपनी चीज़ें दूसरों को नहीं दिखाता ताकि अचानक जब लोग देखेंगे तो अच्छा लगेगा। मोमिन भी सारी ज़िंदगी अपनी नेकियों को छुपाता रहता है ताकि बाद में उसको डिस्प्ले कर सके और अल्लाह ताला के सामने जाकर उसका बेहतरीन बदला पा सके। पुरानी हो जाती हैं चीज़ें, हाथ उसको पकड़ पकड़ के मैला कर देते हैं, इसी तरह वो अमल जो अल्लाह के लिए नहीं होते वो भी मैले से मैले हो जाते हैं। आयत 22 में जालिमों की बात है जो डर रहे होंगे अपनी कमाइयों से। क़यामत के दिन इंसान को सबसे ज़्यादा खौफ अपने नामे अमाल से आ रहा होगा। इसके बरक्स ईमान वाले बाग़ों में होंगे, जन्नतों में होंगे और मन चाही चीज़ें अपने रब से पा रहे होंगे। ये दुनिया रब चाही तो वो दुनिया मन चाही, यही है एक कामयाब इंसान का स्लोगन। आयत नंबर 23 में खुशखबरियाँ दी गई ईमान वालों को जो अमल सालिक करते हैं, और साथ ही साथ बता दिया गया कि अल्लाह ताला गुनाहों को बख्शने वाला और नेकियों की कदर करने वाला है। आयत नंबर 26 में बता दिया कि ईमान लाकर अमल सालिक करने वाले लोग ही हैं जो हकीकत में अल्लाह की पुकार पे लब्बैक कहते हैं, जो अपनी ज़िंदगी को अल्लाह के हुक्मों के मुताबिक बनाते हैं। और रिस्क तो अल्लाह ही के हाथ में है, ज़्यादा हो कि कम ये अल्लाह ताला के हुक्म से मिलेगा आपको मुझे। और इसके साथ ही एक इंसान अपने आप को वाकई देख सकता है कि मैं कहाँ खड़ा हूँ। जी आयत नंबर 30 बहुत अहम है जिसमें बता दिया गया कि तुम्हें जो भी तकलीफ़ आती है तुम्हारे अपने हाथों का किया धरा है, और बहुत सारी तो अल्लाह वैसे ही माफ़ कर देता है। अब देखिए जैसे हमारे सर के बाल उतरते रहते हैं, जिसम से खाल झड़ती रहती है, इसी तरह हमारे बहुत सारे गुनाह माफ़ होते हैं। अगर हर गुनाह पर अल्लाह ताला हमें पकड़ लेना तो हम इस ज़मीन पर चल नहीं सकते, तो ये अल्लाह ताला की ख़ास रहमत है। फिर आयत नंबर 36 में फरमाया कि जो कुछ तुम्हें दिया गया ये दुनिया की ज़िंदगी है लेकिन जो अल्लाह के पास है वो बेहतर भी और बाकी रहने वाला है। शर्त ये है ईमान के साथ और अल्लाह पे तवक्कुल करके इन चीज़ों को लो। बल्कि आगे एक लिस्ट है जिन पे अगर आप गौर करें तो आखिरत किन की अच्छी होगी, जो ईमान लाएँ, अल्लाह पे तवक्कुल करें, कबीरा गुनाहों से बचें, फोहश से दूर हों, और वज़ाम ग़दीबुहुम यग़फ़िरून, जब गज़ब या गुस्से में आ जाएँ तो दूसरों को माफ़ कर दें। अब देखिए कितना खूबसूरत किरदार इंसान का सामने आता है ना, कि जब उसको किसी की कोई बात बुरी भी लगी तो उसने उसको माफ़ कर दिया। और ये वो चीज़ें हैं जो वाकई हमारे दिल में इस बात का शौक डालते हैं कि लोग मेरे साथ कुछ भी कर लें लेकिन मैंने उनके मुताबिक नहीं करना, मैंने हमेशा अल्लाह ताला की रज़ा के लिए लेना है। आप भी अगर खुश रहना चाहते हैं तो यहाँ बैठे बैठे किसी ऐसे इंसान का सोचें जो आपको तंग दुख दे, जिसने आपको तकलीफ़ दी, जिससे मिलना बात करना आपका दिल ना चाहे, आप कहें मैंने उसको अल्लाह के लिए माफ़ किया। आप महसूस करेंगे कि आप हल्के फुल्के हो गए। हम खामखा इस तरह के ग्रजीज और गुस्से पाल पाल कर अपनी ज़िंदगी को ख़राब करते। फिर इसी तरह से ऐसे लोगों की एक और ख़ूबी यह है कि जब अल्लाह उनको पुकारे किसी चीज़ के लिए उसको कबूल भी करते हैं, लब्बैक कहते हैं, और इसी तरह नमाज़ें कायम करते हैं, काम आपस में मशवरे से करते हैं, और जो रिस्क हमने उनको दिया उसको वो उसमें से खर्च करते हैं। और जब कभी उनको कोई तकलीफ़ दे, कोई उन पर ज़्यादती करे तो सिर्फ बराबरी का बदला लेते हैं, इससे ज़्यादा नहीं। लेकिन अगर कोई माफ़ कर दे तो उसका अजर तो बहुत सारा है। इन आयत पे भी गौर व फिक्र करें तो वाकई दिल चाहता है कि हमें अल्लाह ऐसा बना दे। तो ये चीज़ें जो आपके मेरे लिए अपने मुहासबे के दरवाजे खोलती हैं, इन पर बहुत गौर करना चाहिए। कभी कुरान पाक को खोल कर बैठे और देखें, अच्छा मैं इस पे इस आयत पे पूरी उतरती हूँ, गुड, ये मेरे में है, बहुत अच्छा, ये नहीं अच्छा करूँगी, कर्शिश करूँगी। इंशाल्लाह इसी तरह इंसान की इसलाह का रास्ता खुलता है। फिर आयत नंबर 45 में बता दिया गया कि ईमान लाकर वो लोग जो अपने घर वालों को खसारे में डाल दें, क़यामत के दिन वो अजाब में होंगे। कब इंसान अपने घर वालों को खसारे में डालता है? जब उनको अल्लाह के कामों से रोकता है या गुनाहों पे मजबूर करता है। तो हम सब खुद अपने आप से पूछें कि मैं खुद तो गुनाह करूं, मैं किसी दूसरे को क्यों मजबूर करूं? खुद मैं नेकी ना कर पाऊं, लेकिन अगर कोई करे तो मैं उसको क्यों उससे रोकूं? तो इस तरह इंसान अपने आप को पीछे करता है। आयत नंबर 47 में कबूल करने की बात है कि अपने रब की दावत को कबूल करो इससे पहले कि वो दिन आ जाए जो पलटेगा नहीं। देखा जाए तो मेरे आपके पास यही चंद सालों की ज़िंदगी है जिसमें हम अपने रब की बात सुनकर मान सकते हैं। एक दफ़ा आंखें बंद हुई, किसी ने एक दफ़ा भी नहीं कहना कि उठो नमाज पढ़ो, हैया अलसला, किसी ने नहीं कहना कि अच्छे काम करो या बुरे से रुको। तो 4 दिन की ज़िंदगी इसको कबूल कर लें ताकि हमेशा की खुशी मिले। फिर आयत नंबर 49 में अल्लाह ताला ने बेटे बेटियों की बांट अपने हाथ में रखी है, इसका तस्करा, किसी को बेटे देता है, किसी को बेटियां, किसी को दोनों, किसी को कुछ भी नहीं देता, ये सब उसकी ज़ात है। और इन्ना हो लीमन कदीर कहकर बता दिए कि मुझे पता है किसको क्या देना है। अगर ये चॉइस भी इंसानों से ली जाती तो कोई बेटी ना लेता और शायद दुनिया कब की ख़त्म हो चुकी होती। फिर इसके बाद अल्लाह ताला ने एक ऐसे किरदार को सामने रखा हमारे आयत नंबर 53 में कि जिसको ईमान दिया उसकी रोशनी में चला और अल्लाह की दी हुई गाइडलाइन से उसने फ़ायदा उठाया। यही मेरा आपका गोल होना चाहिए, अल्लाह ताला हमें इसकी तौफीक दे। सूरह ज़ुख़रफ़ शुरू होती है हामीम से ही, ये सूरत भी शुरू हो रही है, जो हवामीम है उनके बारे में आता है कि ये कुरान पाक के बाग हैं, जो इधर से गुजरे तो इनमें से ज़रूर ही फ़ायदा उठाए। कायनात को पैदा करने की बातें हैं, अल्लाह ताला की कुदरत की निशानियाँ जो चारों तरफ फैली हैं उसकी बात है। आयत 13 बहुत अहम है जिसमें सफ़र की दुआ है जो अल्लाह के नबी पढ़ा करते थे, सुबहान अल्लज़ी सख़र लना हाज़ा वमा कुन्ना लहू मुक़रिनीन व इन्ना इला रब्बिना लमुनक़लिबून। ये दुआ क्या सिखाती है कि इतनी बड़ी सवारी अल्लाह ने हमारे इख्तियार में कर दी और हम कितना भी उड़ जाएं आखिर जाना तो अल्लाह की तरफ है। ये चीज़ें जो हमें भी अल्लाह के आगे झुकने पर तैयार करती हैं कि हम तो बहुत छोटे हैं, अपने रब के आगे क्यों ना जाएँ। फिर आयत नंबर 17 में बेटी की पैदाइश सुनकर चेहरों का स्याह होना और गम से भरना है, और औरतों की खूबी बयान की कि बहुत झगड़ालू नहीं होती, बात करनी पड़े तो अपनी बात समझा भी नहीं पाती और नरम व नाजुक सी होती हैं, जेवरात से ही खुश हो जाती हैं। इसके बरक्स मर्द इन तमाम चीज़ों में मुख्तलिफ होते हैं औरतों से, तो ये औरत का ऐब नहीं, औरत की सिफत है। फिर उसके बाद फरिश्तों से मुतल्लिक जो उनके शिर्क थे उसका थोड़ा सा तस्करा किया गया और बाप दादा के नाम पर ही ये सब कुछ करने की बातें की गईं। अल्लाह सुब्हान व तआला ने हम सबको बता दिया आयत नंबर 31 में कि तुम जितने मर्जी मुतालबे कर लो कि कुरान उस पर नाजिल होता, वो नबी बनता, अल्लाह को तुमसे ज़्यादा पता है कि कौन इसका ज़्यादा हकदार है। और हकीकत है कि आज भी अल्लाह ने किससे दीन का काम लेना है ये मैं और आप नहीं जानते। अल्लाह सुब्हान व तआला आयत 33 में फरमाते हैं कि मैं अपना इनकार करने वालों के घर और उनकी छतें सोने चांदियों की बना देता, पर ऐसा क्यों नहीं किया कि इससे तुम्हें सब नहीं काफिर हो जाना था। मट्टी चूने के घर तो बाज़ दफ़ा ईमान बेच देते हैं हमारा, और हम अल्लाह की नाराज़गी के डर के बावजूद वो काम कर ही लेते हैं। ज़रा सोचिए तो सही, अगर मोमिन का घर मट्टी का और काफिर का घर सोने का होता तो कितने ही लोग अपना ईमान बेचते। असल बात यह है कि इंसान दुनिया की चमकने वाली चीज़ों को सोना समझता है, गौर व फिक्र करने की ज़रूरत है। आयत 36 में कहा गया कि जो रहमान के जिक्र से मुंह फेरता है उस पर शैतान मुकर्रर हो जाता है, और जब किसी पे शैतान मुसल्लत होता है तो उसको सीधे रास्ते से भी रोकता है। इसके बावजूद वो ये सोचता है कि मैं हिदायत पे हूँ। आज भी दुनिया में भटके से भटके शख्स, हत्ता कि शराब के नशे में धुत शख्स से पूछिए सुनाओ तुम ठीक हो, कहते मैं बिल्कुल ठीक हूँ। क्या तुम भटके हुए तो नहीं? कहता नहीं, मैं बहुत नेक हूँ। तुम्हें क्या पता मैं अंदर से कितना नेक हूँ? तो ये भी एक किस्म की सज़ा होती है कि अल्लाह ताला किसी को उसके गुनाह पे मुतमईन कर दे। मोमिन का हालिया कि नेकी करके भी मुतमईन नहीं होता, कहता है नहीं मेरे अंदर अभी कमी है, कहीं निफाक ना हो, कभी ये ना हो, कभी वो ना हो। और मुनाफिक जो है वो गलत काम करके भी अपने आप को बहुत अच्छा समझता है। फिर उसके बाद वही के ले जाने की बातें हुई, यानी अल्लाह के नबी के पास भी अगर कोई नेमत है तो ये अल्लाह ताला के हुक्म से ही होगी, ये नहीं है कि कोई अपनी मर्ज़ी से ये काम कर ले। پھر اسی طرح انبیاء کرام کا اور قوموں کا جو معاملہ تھا اس میں فرعون اور موسیٰ کا تذکرہ یہاں دوبارہ آیا اور فرعون کا اپنا چھوٹا پن ظاہر کرنا دکھتا ہے، کیسے چھوٹی چھوٹی باتوں پہ تانے دے رہا ہے، اور اللہ تعالیٰ نے کہا اس نے ہمیں غصہ دلایا تو ہم نے سب کو غرق کر دیا۔ دنیا میں اللہ تعالیٰ کسی کو اگر نہیں پکڑتا تو اس کا یہ نہیں مطلب کہ اللہ تعالیٰ دیکھ نہیں رہے، صرف وہ مہلت دیتے ہیں، اور اللہ تعالیٰ بہت لمبی لمبی مہلت بھی دے دیتے ہیں۔ اصل بات یہ کہ ایک انسان اس مہلت سے ناجائز فائدہ نہ اٹھائے۔ آیت 67 اور اگلی آیتوں میں خبر دی کہ قیامت کے دن سچی دوستیاں ہی کام آئیں گی۔ لا عبادی لا خوف علیکم الیوم، کہہ دیا جائے گا آج کے دن تم پہ کوئی خوف نہیں اور نہ تمہیں کوئی غم ہوگا۔ جو جھوٹی نقلی دنیاوی بناوٹی دوستیاں ہوتی ہیں نا، وہ دنیا میں ختم ہو جاتی ہیں، کیونکہ اس کے پیچھے کوئی نہ کوئی موٹیو ہوتا ہے، کوئی مقصد ہوتا ہے، کوئی لالچ ہوتا ہے، اور جب وہ پورا نہیں ہوا تو سب ختم ہو گیا۔ پھر اس کے بعد رحمان کا لفظ آپ دیکھ رہے ہیں کہ صورت میں بہت زیادہ آ رہا ہے کہ جو لوگ رحمان کے ساتھ شرک کرتے ہیں آپ ان کو ان کے حال پہ چھوڑ دیجئے اور اللہ تعالیٰ کے حکموں پہ چلتے رہیں۔ آخری آیت میں صورت کی بتا دیا کہ لوگوں سے زیادہ بحث نہیں کیجئے، جو کوئی کر رہا ہے اس کو کرنے دیں، اللہ تعالیٰ کی نظریں ہیں، وہ خود ہی دیکھ رہا ہے، وہ دیکھے گا بھی، اور لوگوں کو لگ پتہ جائے گا کہ ہم نے کیسی زندگیاں بسر کی۔ اس کے بعد صورت دخان ہے جس کی آیت نمبر 3 اور 4 سے پتہ چلتا ہے کہ یہ قرآن لیلۃ المبارکہ میں نازل ہوا، یعنی یہ رمضان کی راتوں میں سے۔ بعض لوگوں کو اس آیت پہ غلطی لگتی ہے کہ یہ 15 شعبان کی بات ہے، لیکن آپ دیکھیے کیا اس رات میں قرآن نازل ہوا تھا۔ قرآن پاک کے دوسرے مقام سے پتہ چل رہا ہے کہ وہ رمضان کی رات ہی، شہر رمضان الذی انزل فیہ القرآن۔ تو بہرحال تاک راتیں ہیں، آ رہی ہیں، گزر رہی ہیں، فائدہ اٹھا لیجئے۔ انہی میں سے کوئی رات ہے جس نے میرے آپ کے اگلے پورے سال کا فیصلے کروانے ہیں۔ اللہ تعالیٰ ہمارے حق میں بہترین معاملے کرے، اور ہم بھی دعا کریں گے کہ اللہ تعالیٰ ہمیں اگلے سال آج سے ہر لحاظ سے بہتر کر دے، ہمارا ہر آج کل سے بہتر ہو، ہمارا اخلاق، ہمارا کردار، ہماری عبادت، اور اللہ تعالیٰ اپنے پاس بھی ہمارے مقام کو بلند کر لے اور دنیا میں بھی عزت عطا فرمائے، اور اللہ تعالیٰ ہمارے اندر جو کمی بیشی ہے اس کو دور فرما دے۔ قوم فرعون اور موسیٰ کا تذکرہ، اور بیچ میں اللہ تعالیٰ کی قدرت کے معجزے۔ پھر اس کے بعد آیت 37 میں قوم طبہ کا ذکر ہے، مختلف قومیں ہیں جو ختم ہو گئیں، ہر ایک کی کوئی نہ کوئی بات ہمارے عمل کے لیے پیش کر دی جاتی ہے، اور پھر آخر میں جہنمیوں کے کھانے۔ ہن شجرت الزقوم طعام الاثیم کالمہل یغلی فی البطون کغلی الحمیم۔ دیکھیے ذرا سا مرچ والا کھانا کھا لیں تو سینہ جلتا ہے، پیٹ میں درد شروع ہو جاتا ہے۔ کہا ان کو پکڑو اور جہنم میں ڈال دو، پھر ان پہ کھولتا ہوا پانی ڈالو، کیوں ذوق نہ کنت العزیز الحکیم۔ بڑی عزت والا بنتا تھا نا، آج اپنی عزت کو دیکھ تو کدھر ہے۔ تو دنیا میں 4 دن کے مزوں کے لیے ہمیشہ کی آخرت کو داؤ پہ نہیں لگانا، اور اللہ تعالیٰ سے یہ دعا کرنی ہے کہ وہ ہمارے لیے ان ساری چیزوں پہ عمل آسان کر دے۔ سورت جاسیہ جھکانے اور توڑنے والی سورت ہے، آج جو نہیں جھکتے کل جھکیں گے، کل ٹوٹیں گے، اور اللہ تعالیٰ ان سے پوچھے گا کہ بتاؤ زندگی کیسی گزار کے آئے ہو، یا آج جھک جائیں یا کل جھکنا پڑے گا۔ مختلف قومیں مختلف اوقات میں جو کام کر گئیں، آج ان کی مثالیں موجود ہیں، کہانیاں موجود ہیں۔ آیت نمبر 21 میں فرما دیا کہ جو برے کام کرتے ہیں وہ اچھے کام کرنے والوں کے برابر نہیں ہو سکتے، کیونکہ نہ ان کا جینا ایک جیسا نہ ان کا مرنا ایک جیسا۔ اور ساتھ ہی آیت 23 میں بتا دیا کہ جو شخص اپنے خواہش کو ہی پوچھتا رہے اس سے برا بھی پھر کوئی معبود نہیں ہوگا، اور ایسا شخص علم کے باوجود بھٹک جاتا ہے۔ دیکھیے آج بھی جتنے بھٹکے ہوئے لوگ ہیں اور جتنے باطل عقائد رکھنے والے علماء ہیں، یہ سب عالم تھے اپنے اپنے اوقات میں، لیکن کوئی نہ کوئی نفس کی ایسی اشتہا پڑی کہ جو ان کو ادھر سے ادھر لے گئی، اور ایسے لوگ پھر دنیا کو کچھ نہیں سمجھتے، بس وہ کہتے ہیں ہم کھانے پینے آئے، موج مستی کے لیے آئے، اور ہمیں یہاں سے چلے جانا ہے۔ پھر اسی طرح سے جب لوگ اپنے آپ کو اللہ تعالیٰ کے دربار میں پیش کرتے ہیں تو ان کو پتہ لگ جاتا ہے کہ ہم دنیا کیسی گزار کے آئے۔ تو پارے کا اختتام بڑا خوبصورت ہے، وَلِلَّهِ الْكِبْرِيَاءُ فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ، اسی کی بڑائی ہے آسمانوں اور زمین میں، اور وہ غالب بھی اور حکمتوں والا ہے۔ تو اللہ تعالیٰ سے دعا کریں گے کہ ہمیں عمل کی توفیق عطا فرما دے، اور ان ساری چیزوں کے اوپر غور و فکر کی توفیق دے، جو کمی بیشی ہے اس سے اللہ تعالیٰ ہمیں دور کر دے۔ آیات تدبر، آیت نمبر 20 سورت شورا، یعنی جو آخرت کی کھیتی کا ارادہ کرے گا ہم اس کو اس سے بھی زیادہ بڑھا کے دیں گے، لیکن جو دنیا چاہے گا تو اس کو دنیا اتنی ملے گی جتنا اس نے طلب کیا، لیکن آخرت میں حصہ نہیں ہوگا۔ تو اللہ تعالیٰ ہمیں آخرت کی فکر لگا دے، اور جاتے جاتے اپنے لیے عمل کی باتیں رکھ لیں ہم، کہ نفس کی ہر خواہش پوری نہیں کرنی۔ جب ہم بہت زیادہ اپنے نفس کی باتیں مانتے ہیں تو اس کے بعد بھی ہم لوگ بھٹکنے لگتے ہیں۔ انصاف اور ادب کے ساتھ معاملہ کرنا ہے، نعمتوں کو پا کر اللہ کا شکر ادا کرنا ہے، ہر سفر کرتے ہوئے آخرت کے سفر کو بھی یاد کرنا ہے اور یہ دعا بھی پڑھنی ہے. ہر کام کرتے ہوئے اللہ تعالیٰ کی مرضی کو دیکھنا ہے اور اس پہ راضی بھی رہنا ہے, اور دوستی کی بنیاد تقویٰ پہ رکھنی ہے, کوئی بات بغیر تحقیق کے آگے نہیں پہنچانی. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.